आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो नमस्कार रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ म हुँ अर्जु विष्ट सल्यानी आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो यात्रा जारी छ कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने जलवायु कार्य जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत जलवायु कार्य जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्
आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जङ्गल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
नेपाल आदिवासी जनजाति महासंघ
विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ मनाङ मुस्ताङ कास्की र केही गाउँहरूमा लक्षित छ हामीले संस्कृति प्रकृति र मानवबीचको साइनो अझै बलियो बनाउन चाहिरहेका छौँ यिनीहरूको सम्बन्ध गहिरो छ यी एक अर्काका परिपूरक हुन् आदिवासी जनजातिहरू प्रकृतिका पुजारी हुन् त्यसको उपभोग गर्छन् रमाउँछन् र जोगाउँदै आइरहेका छन् तर विकासको नाममा संरक्षणको नाममा वा बढ्दो विश्व औद्योगिक क्रान्तिले मानव जीवन अप्ठ्यारोमा पर्ने त होइन रीतिरिवाज स्यालचलन संस्कार संस्कृति हराउने त होइनन् यस्ता प्रश्नहरू उठिरहेका छन् औद्योगिक विकास निर्माणले हरित ग्यास उत्सर्जन हुँदा पृथ्वी तातिरहेको छ यसको प्रत्यक्ष असर नेपाल अझ बढी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति र समुदायमा परेको छ यसका लागि प्रकृति हरियाली जोगाउन बनाउन आवश्यक छ यसैको सचेतीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन साझेदारी कार्यक्रम ल्याएको हो यसमा आइसिआईको आर्थिक सहयोग र नेफिन वाइएईको सहकार्य रहेको छ कार्यक्रममा आज हामी हेल्मो समुदायले पोखरामा माघ 17 गतेसम्म विभिन्न कार्यक्रम गरेर सुनाम लोसार मनाइरहँदा उनीहरूले मनाउने लोसार संस्कृति यसको महत्व रहनसहन भाषा बसाइसराईका कारण परेको प्रभाव खानपिन प्रकृतिसँगको मेल लगायतका विषयमा कुराकानी गर्दैछौ विविध कठिनाई र बाध्यताले हेल्मोहरू हिमाली क्षेत्र हेल्मो लामटाङबाट पूर्वतिर र लामटाङबाट पश्चिमतिर गएका पाइन्छ गण्डकीका पहाडी जिल्ला हुँदै पोखरासम्म आइबसेका हेल्मोहरूका 142 घरदुरी छन् नयाँ ठाउँमा कतिपय आफ्नोपनका कुराहरू लोप भएका र अल्पसंख्यकको रूपमा रहनु परेको उनीहरू बताउँछन् युवा पुस्ता विदेशिएको छ बाह्य संस्कृतिको कारण आफ्नो भाषा संस्कृति हराउने चिन्तामा रहेका छन् उनीहरूले यसैपटक हेल्मो क्षेत्रबाट भाषा विज्ञ ल्याएर हेल्मो भाषाको प्रशिक्षण चलाएको र यसलाई निरन्तरता दिने बताएका छन् आज नेपाल हेल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्णबहादुर हेल्मो गुरुङ वरिष्ठ उपाध्यक्ष सुबेदार तेज बहादुर हेल्मो हेल्मो महिला संघका अध्यक्ष रिता लामा हेल्मो टासी छोइलिङ गुम्बाका अध्यक्ष विष्णु हेल्मोसँगको कुराकानी सुनाउँछौ साथै मुस्ताङको गरबजङ गाउँपालिका छिमाङका छिमाङ युवा क्लबका सदस्य तीन गाउँले थकाली सेवा समितिका सहसचिव संजोग थकालीसँग त्यहाँ आदिवासी जनजातिले गरिरहेका काम प्रयास प्राकृतिक स्रोत साधनमा पहुँच सरकारी प्रयास र जैविक विविधताका बारेमा कुराकानी गर्छौ कार्यक्रमलाई अगाडि बढाउँ नेपाल हेल्मो समाज सेवा समिति पोखराका अध्यक्ष क्याप्टेन पूर्णबहादुर हेल्मो गुरुङसँग गरिएको यो कुराकानीबाट
कार्यक्रम साइनो तयार पार्नका लागि म पोखरा महानगरपालिका वडा नम्बर 14 चौथेमा आइपुगेको छु जहाँ नेपाल हेल्मो समाज सेवा समिति पोखरा रहेको छ मसँग केही पाहुनाहरू हुनुहुन्छ समाजका अध्यक्ष क्याप्टेन पूर्णबहादुर हेल्मो सबैजनालाई हार्दिक स्वागत छ टासी देले नमस्कार
नमस्कार
पूर्णबहादुर हेल्मोज्यू यहाँलाई स्वागत छ
धन्यवाद नमस्कार म क्याप्टेन पूर्णबहादुर हेल्मो अध्यक्ष नेपाल हेल्मो समाज सेवा समिति कास्कीको पोखरा र अहिले हाम्रो यो 51-52 साल यो देश विदेशमा छरिएर रहेका हाम्रा हिलमो मात्रै नभइकन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यो नयाँ वर्षको सुख शान्ति समृद्धिको पनि म शुभकामना दिन चाहन्छु।
हेल्मो समाजले समुदायले पनि अब लोसार मनाउने क्रममा कसरी मनाइन्छ, खासमा यो लोसार के हो, हाम्रा बाबुबाजेले के भन्थे, तपाईँहरूले के भन्नुहुन्छ?
एकदमै राम्रो प्रश्न गर्नुभयो। लोसार खास गरेर तीन प्रकारले मनाइन्छ। एउटा अस्ति पुष 15 हाम्रा गुरुङ तमुहरूले मनाए, अब यो फेरि हामी यो एउटा सोनाम लोसार मनाउँदैछौँ र फागुनमा फेरि गेल्बु लोसार। यो तिनवटा लोसारहरू सबैले हामी पूर्वकालमा तिब्बतमा मङ्गलमा हुँदा त्यहाँदेखि मनाएरै आएका चाडपर्वहरू हुन्। हामी कोही पशुपालन गर्ने, कोही खेती किसान गर्ने र कोहीले चाहिँ राजाको गुण तिर्ने, त्यसको लागि मात्रै यो विभिन्न तिनवटा लोसार विभिन्न समयमा मनाएको हौँ। यो लमजुङतिर यो पुष 15 हाम्रो यो कास्कीमा पनि थियो पहिला, अझै पनि छन्। पुष 15 भोलि पर्सिपल्टदेखि जति पनि भेडा बाख्रा च्याङ्रा या गाई भैँसी टिङ्गा सबै अब लेखतिर लाने, त्यो एउटा प्रकृति नियम पनि। त्यो हुँदाखेरि अब तिनीहरू त वर्षौँ दिनसम्म फर्केर आउनु पाउँदैन। त्यहाँ के राजाले के चाहिँ विचार गर्यो भन्दा, विचारहरू यिनीहरू अब लेखमा लाएपछि यिनीहरूले मिठो खानु पनि पाउँदैन, अब मर्छ कि बाँच्छ के हुन्छ, र यिनीहरूले चाहिँ मिठो एउटा मिठो खुलाएर पठाइदिउँ भनेर त्यो पुष 15 लोसार मनाएर त्यसरी आफ्नो पशुहरूलाई चाहिँ तपाईँ माथि लेखतिर लाने एउटा चलन। अर्को चाहिँ यो सोनम लोसार, धेरै जस्तो माघमै पर्छ। सोनम लोसार चाहिँ किसानीले मान्ने लोसार हो। किसानीहरू कामको सिजन आएपछि चाहिँ खेतबारीमा पसेपछि फेरि फर्केर आएर पर्खेर अलि त्यसले चाडपर्व मान्ने समय अलिक कम हुन्छ। त्यस कारणले यो किसानीहरूले चाहिँ जताततैकै चीन, तिब्बत, भियतनाम, लाओस, कम्बोडिया, सिङ्गापुर, हङकङ, श्रीलङ्का या नेपालमा पनि डोल्पाली हाम्रो तामाङ समुदायले पनि मान्ने यो सोनम लोसार हो। हामी पूर्वकालमा सबै किसानी नै थियौँ, धेरै जस्तो कण्डमल खाने, धान
आफै
उब्जनी
गर्ने,
पेसासँग जोडिएको त्यो भएको हुनाले यो सोनम लोसार चाहिँ मानिएको। फागुनमा मान्ने गेल्बु लोसार, राजा गद्य आरोहण गर्ने बेलामा चाहिँ भइसकेपछि राजाको राजा शुभ अभिषेकमा चाहिँ अब यो गरिबहरू कति त धेरै त ऋणमा डुबेका थिए र त्यो ऋणमा डुबेका गरिबहरूलाई चाहिँ त्यो दिनदेखि ऋण मुक्त गरिदिएको भएर यो तिनटै लोसार हामी सबैले मानेको र त्यो राजालाई चाहिँ सबैले गुण तिर्नुको लागि गेल्बु लोसार भनेर राजाले ल तिनीहरूले यो गरिबहरूलाई खान पनि दिउँ भनेर भोज भत्तर गरेर खुलाएको हुनाले गेल्बु लोसार भनेको। अब यसपालि चाहिँ हामी हलमलीहरूले चाहिँ जति पनि हामी 142 धुरी छौँ हलमलीहरू, लमजुङ, कास्की, तनहुँ, अब चितवन इत्यादि ठाउँ ठाउँ ठाउँहरूबाट आएर हामी बसोबास गरेका यहाँ 142 धुरी भवनमा आफ्नै समाज घरमा गुम्बामा ठुलो एउटा महाकालाको पूजा पनि सोनम लोसारकै साथ साथमै महाकालाको पूजा
के का लागि गर्ने?
यो विश्व शान्तिकै लागि हो। गुरुजनहरूको भनाइ के छ भने यो आउने वर्ष चाहिँ कालो वर्ष, नराम्रो वर्ष, धेरै मान्छेहरू दुर्घटना, लडाइँ कल, झगडा इत्यादिबाट धेरै मान्छेहरूको मृत्यु पनि हुने यो जोगहरू भएको हुनाले सबै मान्छेले महाकालको पूजा गरेर ग्रह शान्ति शुद्धि गर्ने यहाँ भइराखेको छ। एक हप्ताकै कार्यक्रम
लोसारकै अवस्था
अब मान्छेहरू पनि धेरै भेला हुने, अब योभन्दा पछि त खेती किसानमा लाग्ने मान्छे व्यस्त हुन्छ, यो समय सबैको लागि राम्रो। अब चराचुरुङ्गीहरूले पनि केचा चिची गर्छ, गोठ लगाउने समय हुन्छ, रुखहरू पात झरेकाहरू पलाउने समय हुन्छ, अनि अन्डा पार्छन्, बच्चाहरू हुर्काउँछन् र त्यसैले गर्दाखेरि खेतीपाती पनि अब यही समय लगाउने समय हुँदाखेरि मान्छे धेरै व्यस्त हुनाले अब अरू मौका पाउँदैन भनेर यसपालि हामीले ठुलो गुरु लामा 15-16 लामा गुरुहरू ठुल्ठुलो गुरुहरू हुनुहुन्छ खेन्पुहरू, उहाँहरूबाट चाहिँ हामीले यो पूजा पनि भइराखेको छ। हेल्म जातिहरूले यो औँसी पूर्णे यो महिनामा कोही बेला दुईवटा तिनवटा पर्छ तिथिअनुसार पाठ पूजाहरू औँसीको भनौँ न पितृहरूलाई या देवी देवताहरूको पूजा गर्ने चाहिँ यो पनि हाम्रो यो गुम्बामा यो पनि चलन छ।
नयाँ वर्षको चक्र छ नि, कुनलाई विदाई गर्ने, कुनलाई स्वागत गर्ने भन्ने छ नि, के हो यसपालि चाहिँ के हो?
अब यो विदाई चाहिँ हामीले गरुड वर्गलाई गर्दैछौँ है, नयाँ वर्ग चाहिँ अब सर्प वर्ग सुरु हुन्छ
यो। त्यही भएर पनि होला जनजातिहरू संस्कृतिसँग पनि कटिबद्ध छन्, त्योभन्दा बढी उहिलेदेखि प्रकृतिसँग ज्यादै नजिक भएर त्यो नछुट्टिने खालको साइनो घाँसेर आएका छन्, त्यसलाई तोड्नै सक्दैनन् होइन, प्रकृतिको पूजा गरिरहन्छन्।
एउटा प्रचलन हो धुप धजा के दिएर हुन्छ त्यसो गरेर हामीले पूजा गर्ने। प्रकृति पूजा चाहिँ पहिला हामी सबैले गरेरै आएको, बसाइसराईको क्रममा जहाँ जहाँ आयो, जहाँ जुन ठाउँ छोड्यो त्यो ठाउँलाई नै पूजा गर्ने, धन्यवाद जस्तो दिने। त्यहाँ नयाँ ठाउँमा जहाँनिर हामीहरूको बसाइसराई हुन्छ त्यो ठाउँमा फेरि त्यहाँको देवी देवता सिमी भूमिहरूलाई पूजा गर्ने, दुध इत्यादि घिउहरूको धुप दिएर दुधहरू चढाएर पूजा गर्ने, नाच गाना गर्ने, छोड्ने बेलामा रुने, त्यो चलनहरू पनि थियो।
अहिले संस्कार संस्कृतिहरू उहिलेदेखि जुन चल्दै आएका थिए तिनीहरू परिमार्जन भएका छन् कि तिनीहरूलाई जीवन्त बनाइरहन सकिएको छ,
बिचमा हराएको जस्तो छ, र त्यसलाई नै हामीले अलिकति फलोअप गर्दैछौँ। अहिले यल्मो क्षेत्रमा हुँदाखेरि सबैले यल्मो क्षेत्रको मान्छेले स्याब्रु नाच्ने, गीत गाउने, आफ्नै भाषाबाट गाउने, सबै चिज सबै निपुण सिपालु थिए। बाहिरी जिल्लाहरूमा बाहिर अन्य ठाउँमा हामी बसाइसराई भयो र त्यहीँको रहनसहनले हामीलाई भुलायो, हाम्रो भाषा पनि लोप हुन लायो, हाम्रो संस्कृति पनि अलिकति परिमार्जन भयो। अनि यो पश्चिमी संस्कारले जब यो ड्याडी र मम्मी भन्ने संस्कार आयो त्यसले पनि बाबा र आमालाई, जब मान्छेले बाबा र आमा भन्ने शब्द नै अब अहिले हराउन लागिसक्यो र त्यसले पनि मान्छेलाई अलिकति प्रभाव पारेको छ। फेसनदेखि लिएर संस्कृतिदेखि लिएर इत्यादि खानपान हरेक चिजमा, जति पहिलाका हाम्रा पुर्खाहरू तन्दुरुस्त बलियो आफ्नो संस्कारमा एकदमै धनी त्यस्तो थियो, अब त्यो अहिलेको मान्छेमा अलिकति कम हुँदै हुँदै, किनभने यो माइग्रेसनको क्रममा अब हाम्रो उद्गम स्थल हाम्रो मणिखर्का, मणिखर्का भने अब यल्मोमै पर्यो है, लाङताङदेखि भएर आएका हामी मूलका मान्छेहरू हौ, लाङताङ
लाङताङ पूर्व गए कोही लाङताङ पश्चिम,
लाङताङदेखि जे अनि त्यो हरेक यल्मो क्षेत्रमा छरिएर अब त्यही आउँदा 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 हामी जब यता पश्चिमी भेगमा आएकाहरू चाहिँ अलिकति संस्कारलाई त्यही त नि यहाँ यो पश्चिमी संस्कारहरूले अलिकति अलिकति दबाब या त्यसको नक्कल झकल भनौँ त्यसले गर्दाखेरि अलिकति हामी भाषा पनि लोप हुन लाग्यो। अहिले हाम्रै छोराछोरीहरूले हाम्रो भाषा बोल्नु जान्दैन, किनभने अब अहिले 12 कक्षा पास गर्ने बित्तिकै अस्ट्रेलिया, अमेरिका, युरोप, अब कता कता ताक क्यानाडा ताकिहाल्छ।
भाषाको जागरणको काम समाजले गर्न सक्छ कि सक्दैन, समाजले प्रयास गरेका छ कि छैन?
हामीले भर्खरै मात्रै यो यल्मो भाषा र लिपिको प्रशिक्षण कार्यक्रम एक महिने तालिम पौषको 9 गतेदेखि माघको 9 गतेसम्म हामीले यल्मोबाटै प्रशिक्षक झिकाएर हामीले भाषा सम्बन्धीको तालिम पनि अहिले सम्पन्न गरेको छौँ। सायद आशा छ केही सुधार हुन्छ कि आफ्नो भाषालाई भन्दा अहिले अङ्ग्रेजीलाई धेरै जस्तो प्राथमिकता दिइसकेको छ, गर्दा त्यो
आफ्नो जानौँ त्यसपछि अरू पनि
अरूको, आफ्नो मातृभाषालाई कहिले नबिर्सिनु उचित कुरा, त्यो हाम्रो दायित्व पनि हो। अब दोस्रो भाषा भनेको चाहिँ सबैको हुन्छ, कसैको इङ्ग्लिस हुन्छ, कसैको के हुन्छ, कसैको के हुन्छ, तर त्यो चाहिँ अहिलेको एउटा फेसन, एउटा चलनले पनि त्यसलाई मान्छेले चाहिँ हरेक चिजमा रहनसहन खानपिनमा सबै चिजमा पहिलेको मान्छे र अहिलेकोमा धेरै फरक छ।
अब समाजले हेल्मो भाषाको जुन प्रशिक्षण चलाएको छ अब यसलाई निरन्तर रूपमा लैजानुहुन्छ नि होइन, किनकि यो त आफ्नो परिचय पनि त हो नि।
अझै योभन्दा अझै माथिल्लो स्तरको कक्षाहरू पनि हामी पनि राख्छौँ, सरकारी निकायहरूबाट पनि केही सहयोगहरू उपलब्धि भयो भने, नत्र हाम्रो आफ्नै सोर्सबाट भने पनि अबदेखि हामी प्रशिक्षक पनि हामीले यही नै उत्पादन गराएर अझै मान्छेलाई सक्षम बनाउने आफ्नो भाषाप्रति चाहिँ संस्कारप्रति त्यो हाम्रो त्यो पनि सोच छ,
जागरणको काम गर्न।
84 पूजा गरेर मात्रै बिदाई गर्छु भन्छ, यसपालि पनि मैले धेरै गुनासो पोखाएको, तपाईँहरू अझै पनि मलाई अध्यक्ष मलाई नै बस्नुपर्छ भन्यो भने त्यो तपाईँहरूको स्वार्थीपन हो अनि तपाईँहरूलाई पाप लाग्छ। अब मैले आराम पनि गर्नुपर्छ, आराम माग्ने बेला पनि भइसक्यो भनेको अलिकति यो पूर्ण रूपले हाम्रो यो सम्पन्न भइसकेको छैन, त्यस कारणले हाम्रो यही टिम 30-32 वर्षै हुनु लाग्यो, हामी झन्डै लगभग यही टिम नै छौँ। मलाई पालो दिए पो त्योभन्दा तलको अब प्रमोसन भएर माथि आउँछ, मेरो समाजको चाहना र बाध्यताले मैले अध्यक्ष गरिराखेको
अगुवा भनेको अगुवा नै हो भन्ने ठान्छ
म दिदीबहिनीहरू आर्मीको एउटा आर्मीको मान्छे पनि भएको हुनाले मलाई लगाउँछ।
कार्यक्रमका लागि हामीले नेपाल हेल्मो समाज सेवा समिति पोखराका उपाध्यक्ष सुबेदार तेज बहादुर हेल्मो र केही महिला दिदीबहिनीहरूसँग कुराकानी गरेका छौँ। सुनौ उहाँहरूको आवाज अबको क्रममा।
नमस्कार सुबेदारज्यू।
नमस्कार ज्यू। नमस्कार।
आराम हुनुहुन्छ?
आराम है सर। नेपाल हेल्मो समाज सेवा समितिका उपाध्यक्ष म सुबेदार तेज बहादुर लामा। लोसारको उपलक्ष्यमा सबभन्दा पहिला देश विदेशमा रहेको सम्पूर्ण मेरो दिदीबहिनी दाजुभाइ छोराछोरी पुरा नेपालीलाई मेरो तर्फबाट तसिदाले भन्न चाहन्छु नमस्ते। जति पनि हाम्रो देश विदेशमा हाम्रो छोराछोरी नाति पलाती जति पनि छ पैसा कमाएर उतै घर बनाएर नबसोस्। नेपाल भनेको विश्वमा राम्रो देश हो। मातृभूमि सम्झेर जन्म दिने बाउआमालाई सम्झेर जसरी नै पैसा त कमाउने हो नेपालमा वापस आऊ भन्न चाहन्छु। धन्यवाद। म यति मेरो
दिदी तपाईँको नाम?
नमस्ते टसितले। मेरो नाम विष्णु यल्मो। म टसी छेल्जुङ गुम्बाको अध्यक्ष।
गुम्बाको अध्यक्ष?
अध्यक्ष हजुर। हाम्रो यस गुम्बा 2076 सालबाट सुरु भएको। सधैँ औँसी पूर्णिमा पूजा गर्छ अनि योभन्दा अगाडि हामीले 3 दिनी युग्नी व्रत पनि राखियो र हाम्रो समाजको खेम्बो गुरुको ठुलो उद्घाटन पनि गरियो। अब फेरि यसपछि फागुनको 28-29 चाहिँ भूमिपूजा ठुलो भूमिपूजा हुँदैछ। सबैजनालाई यहाँबाट नै निमन्त्रण दिँदै धन्यवाद।
दिदीबहिनीहरूको सहभागिता कस्तो हुन्छ कार्यक्रममा?
दिदीबहिनी दाजुभाइहरू सबै हेल्मो समाजको सबै एक हुन्छ। एउटाले भनेपछि सबैले मान्नुहुन्छ।
लोसार मनाउँदै गर्दाखेरि के कुराहरूमा सघाइदिनु पर्छ?
खानापिना सबै दाजुभाइले गर्छ क्या, त्यसमा चाहिँ हामी सबै दिदीबहिनी दाजुभाइ सबै मिलेर गर्छौँ।
कस्तो हुन्छ यो हेल्मोको खानपान चाहिँ?
सबैभन्दा पहिला त हाम्रो खाप्से भाबर मेन भनेको त्यही हो के अरे
चालचलन संस्कार संस्कृतिहरू होइन। तपाईँहरूले अग्रजबाट सुन्दै आएको, अग्रजहरूले अझ अग्रजबाट सुन्दै आएको वा गर्दै आएको त्यस्तै छ कि अलिकति परिष्कृत भइरहेको छ कि कस्तो छ, कस्तो अनुभव छ?
धेरै फरक छ। पहिलाको उसमा चाहिँ हामी अब हेलमोली भनेर पनि त्यति साह्रो उठेन। अहिले चाहिँ भाषा संस्कृति सबै वेशभूषा सबै हेलमलीको छ। पहिलाको भन्दा धेरै फरक भइसकेको छ, धेरै अगाडि बढेको छ अहिले हेलमली।
महिलाहरूले कस्तो लगाउनुहुन्छ, के भन्छन् त्यसलाई, के भन्छन्?
माथि लाउने सुर्खु अनि बखु, पछाडि लाउनेलाई श्यामा छुबा भन्छन्।
यो समाजका अरू कार्यक्रमहरूमा वडाका कार्यक्रमहरूमा तपाईँहरूलाई बोलाइन्छ कि बोलाइन्न?
बोलाउँछ। जनजाति महासङ्घको महिला महासङ्घको कोषाध्यक्ष पनि हो कास्कीको हजुर।
कहिलेकाहीँ त्यस्तो तालिममा पर्नु भएको छ, तालिममा त्यस्ता सिकाइ सिक्नु भएको छ?
बोलाउनु हुन्छ के अरे, बोलाउनु त अबदेखि जाने कोसिस गर्छु।
नमस्ते।
नमस्ते।
हजुरको नाम?
मेरो रीता लामा हुल्मो। म नेपाल महिला समाजको अध्यक्ष। सोनाम लोसारको अवसरमा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण हेल्मो लगायत सम्पूर्ण नेपालीलाई हाम्रो महान चाड सोनाम लोसारको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
हाम्रो चालचलन हाम्रो संस्कार संस्कृति प्रतिको जागरूकता कस्तो छ?
विशेष गरी अहिलेको समयलाई हेर्दाखेरि अनि अब बच्चाहरू त पढ्ने क्रममै छन्, प्लस टू गरेपछि उनीहरू विदेशै पलायन बढी, अब हाम्रो देशको स्थितिले गर्दा हो या के हो होइन, सकेसम्म यहीँ आफ्नै देशमा बस्नुपर्छ यहीँ गर्नुपर्छ भनेर इन्करेज त गरिरहेको छ। तर बच्चाहरूले अब यहाँ बसेर के गर्नु, अब यस्तै छ देशको स्थिति, हजुरहरूले पनि देख्नुभएकै छ भन्नुहुन्छ, अब भए पनि बच्चाहरूलाई हामीले सकेसम्म त यहीँ बस्नुपर्छ आफ्नै देशमा गर्नुपर्छ, तिमीहरूले लोकसेवा आयोग लड्नुपर्छ भनिराखेर हामीले उहाँहरूलाई इन्करेज गरिराखेको। विदेश गए पनि आफ्नै देशमा फर्केर उहाँ गरेको कामहरू सिकेको कामहरू चाहिँ आफ्नो देशमा आएर गर्नुपर्छ भनेर हामीले बच्चाहरूलाई बारम्बार भनिरहेको हुन्छ।
हाम्रो हेल्मो समाजका पुर्खौली सिपहरू हुन्छन् नि होइन, त्यस्ता पुर्खौली सिपहरू केही छन् कि छैनन्?
छन् छन्। हाम्रो पुर्खेली सिपहरू चाहिँ हाम्रो अब बाजे बोजेहरूले पहिला कागज बनाउनु हुन्थ्यो अरे, नेपाली कागज प्रत्यक्ष मेरो आँखाले देखेको चाहिँ त्यो डाला नाङ्ला थुन्सेहरू त्यस्तोहरू चाहिँ बुन्नुहुन्थ्यो, उहाँहरूले बुनेर व्यापार व्यवसायहरू गर्नुहुन्थ्यो। बसाइ सराईको क्रमलाई हेर्दै जाँदाखेरि चाहिँ अब सहरतिर आयो, गाउँलाई छोडेर गयो, त्यसपछि अब त्यो बाजे बोजेले सिकाउने सिपबिच उहाँ वहीँ सीमित भयो, यहाँ आएर चाहिँ हामीले चाहिँ पढाइ लेखाइ गर्ने क्रममा त्यो सिपहरू चाहिँ हामीले सिक्न सकेको छैन।
नमस्ते आमा।
नमस्ते। नेपाली हेल्मो सेवा समिति पोखराको महिला उपाध्यक्ष हो। मेरो नाम शान्ति माया लामा हेल्मो। सर्वप्रथम त देश विदेशमा छरेर रहनुभएका सोनाम ल्होसारको हार्दिक मङ्गलमय शुभकामना
र
टसिदेले टक्राउन चाहन्छु।
पाँच छ वर्ष हुँदाखेरि त त्यो उमेरमा अलिअलि बुवा आमाहरूले के गर्थे भन्ने चाहिँ याद आउँछ होला नि, होइन?
त्यो त अवश्य आउँछ।
अहिले त्यो त्यति बेलाको कस्तो अन्तर छ?
अहिले र पहिलेकोमा धेरै फरक छ सर। पहिले चाहिँ हामी गाउँमै बसाइ भएको कारणले आफ्नो रोजीरोटीको लागि बाबाआमाहरूले डाला, डोको, थुन्से, नाम्लो, स्याखु बुनेर बेच्नुहुन्थ्यो। अहिले चाहिँ यही माइग्रेसनकै क्रममा हामी बजारतिर लाग्यौँ, अनि बजारतिर लागेपछि अब त्यो सम्भव पनि भएन, होइन? पहिले चाहिँ त्यो गर्नुहुन्थ्यो, अनि थोरै हामीहरूले थोरै जोडेँ। अहिले चाहिँ अब मद्यपान गर्नु हुँदैन भन्ने कुराहरू गर्नुहुन्छ, होइन? त्यो बेलामा मद्यपान पनि थोरै रक्सी पानी पनि बेच्नुहुन्थ्यो आमा बुवाहरू। त्यो बेलाको आमा बुवाहरूमा शिक्षाको कमी थियो, उहाँहरूले नानी बाबुहरूलाई कसरी पाल्ने त, उहाँहरूको रोजीरोटी नै पैसा चाहियो, सिप चाहियो, आय आर्जन चाहियो। उहाँहरूले रक्सी बनाएर बेच्नुहुन्थ्यो। म स्वयं पनि मेरो बाबाआमाले रक्सी बेचेर नै पढाउनु भएको, होइन? थोरै थोरै आफ्नो बालबच्चा नानी बाबुहरूलाई शिक्षा क्षेत्रतिर कसरी अग्रसर गराउनु पर्छ भन्ने थोरै हामीमा फेरि छुट्टै सोच परिवर्तन भयो। त्यस कारणले हाम्रो नानी बाबुहरूलाई शिक्षा त देखायो, तर हाम्रो देशको अर्थनीति, देशको नीति नियमको कारणले फेरि विदेश पलायन गर्नुपर्ने अवस्था आयो। त्यसमा फेरि हामीलाई दुःख लाग्छ। अनि मैले भनिराखेको छु कि तिमीहरू रातो कार्ड लिने होइन, कदापि लिने होइन। तिमीहरूले उहाँ गरेको सिप र उहाँ गरेको सिकेको, उहाँको बुद्धि विवेक यहाँ नेपालमा आएर प्रयोग गर्नु, त्यो नै महान्त हुनेछ भनेर मैले भनिरहेको छु। धन्यवाद सर।
यो खानेकुराहरू के हुन्छ?
हेल्मोहरूको विशेष गरेर खप्से, भावर, तरुल, अनि हामीले चाहिँ फी भन्छ, जाँड पकाएकोलाई फी भन्छ, होइन? भगवान्लाई पनि चढाउनु पर्ने हुन्छ, त्यही फी चढाउँछौँ है हामीले। धन्यवाद।
नमस्ते, हजुरको शुभ नाम?
म दिलबहादुर लामा यल्मो, नेपाली हेल्मो समाज सेवा समितिको सचिव।
सहभागिता कस्तो हुन्छ? महिला दिदी बहिनीहरूको, हाम्रो अग्रजहरूको, युवा पङ्क्तिहरूको सहभागिता र जागरण कस्तो छ?
एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो यहाँले। विशेष गरेर आदिवासी जनजातिहरूको समूहमा कस्तो अहिले ट्रेन्ड देखिएको छ भने, पुरुष वर्गहरू भन्दा पनि महिला दिदी बहिनीहरू, महिला आमा दिदी बहिनीहरूको अलिकति जनसुकै कार्यक्रमहरू, चाहे त्यो सांस्कृतिक पर्व होस्, चाहे त्यो मेला महोत्सव, महिलाहरू सहभागिता नै, यो एउटा राम्रो पक्ष त हो। विस्थापन भएर अलि पश्चिमतिर चाहिँ हामी बसाइसकेको क्रममा हाम्रो पुर्खाहरू चाहिँ यता आउनुभएको थियो, त्यस कारणले गर्दाखेरि चाहिँ अब उहाँहरू आफ्नो जीविकोपार्जनको सिलसिलामा चाहिँ यता त आउनुभयो, सँगसँगै चाहिँ भाषा पनि सँगसँगै लिएर त आउनुभयो। तर पछिल्लो समयमा यो व्यावहारिक समस्याले गर्दाखेरि, अनि हामी जति हामी विस्थापित हुँदै गयौँ, त्यति हामी अलिकति यो मिश्रित सामाजिक प्रणालीभित्र बस्नुपर्ने कारणले हामी हाम्रो जुन मौलिक परम्पराको कुरालाई अलिकति त्यति साह्रै हामीले ध्यान दिनु सकेका छैनौँ जस्तो पनि हामीले लागिरहेको छ।
प्रयास
त हामी गर्नुपर्छ, गरिराखि नै छौँ।
त्यस्तो कुनै गीत गाउने वा त्यस्तो कुनै, त्यस्तो हाम्रो समाजमा छ, त्यस्तो चलन चल्तीमा आइरहेको त्यस्तो कुनै केही छ?
हाम्रो
आफ्नै भाषामा तपाईँहरूले सुनाउन सक्नुहुन्छ?
हाम्रो आफ्नै स्याब्रु, हाम्रो संस्कृति भनौँ, स्याब्रु हाम्रो धेरै यस्तो महिलाहरूले अहिले भर्खर सिक्दै पनि छन्।
पहिला आमा बाबालाई, त्यसपछि गुरुलाई, झाँक्रीलाई, अनि यता पुरोलाई चाहिँ मान सम्मान गरे भयो, त्यहाँबाट कार्यक्रम
हजुर।
अब हामी कार्यक्रममा मुस्ताङको कुरा सुनाउँछौ। मुस्ताङको घरबजङ गाउँपालिका छिमाङका छिमाङ युवा क्लबका सदस्य सञ्जोग थकालीसँग गरिएको यो कुराकानी। सञ्जोग थकालीजी नमस्ते।
नमस्कार सर।
यहाँलाई कार्यक्रममा स्वागत छ।
हजुर, धन्यवाद सर।
मुस्ताङको कुराहरू सुनाइदिनुहोस् न, जनजातिका प्रयासहरू, जनजातिका कामहरू के कस्ता भइरहेका छन् त्यहाँ?
आदिवासी जनजाति महासङ्घबाट चाहिँ मिसिन कार्यक्रम साइन प्रोजेक्ट भनेर चाहिँ सञ्चालन भइरहेको छ। जनजाति गाउँहरूमा रहेको सांस्कृतिक सम्पदाहरू पब्लिकहरू गर्ने कार्यहरू भइरहेको छ। अब आउने वर्षहरूमा चाहिँ यो जनजाति महासङ्घबाट चाहिँ धार्मिक सांस्कृतिक महत्त्वको सम्पदाहरू तिनीहरूको चाहिँ संरक्षण कसरी गर्ने त्यस्तो भन्ने कार्यहरू नि भइरहेको छ।
अभिलेखीकरणको काम भयो, अब संरक्षणका कामहरू,
संरक्षणको कामहरू नि हुन्छ। हजुर, त्यो बाहेक चाहिँ हाम्रो यो पाँच गाउँ उद्धार समिति अनि यो तिनगढी थकाली समितिबाट चाहिँ हाम्रो यो भाषाहरू, भाषा संस्कृतिहरू जोगाउनलाई चाहिँ गाउँ गाउँमा भाषा प्रशिक्षण, हाम्रो थकाली भाषाहरू चाहिँ प्रशिक्षण दिने त्यस्तो कामहरू नै भइरहेको छ।
जो भाषाको तालिमको सुरुवात भयो, अब यसलाई निरन्तर गर्दै जानुपर्छ।
हजुर सर,
हजुर। यो अभिलेखीकरणमा कस्तो कस्तो काम गर्नु पर्यो?
अभिलेखीकरणमा चाहिँ अब हाम्रो यो आदिवासी जनजातिहरू रहेको ठाउँ, अब यो गाउँहरूको सिमानाहरू छुट्याउने मुख्य मुख्य वनस्पतिहरू, जडीबुटीहरू के के पाइन्छ तिनीहरू चाहिँ अभिलेखीकरण गर्ने कुरा भयो। त्यससँगै पुरानो पुरानो सम्पदाको सांस्कृतिक महत्त्वको सम्पदाहरू तिनीहरू कस्तो अवस्थामा छ, कहाँ छ, कसरी टेकटेक भइरहेको छ त्यस्तोहरू भयो। गाउँको सञ्चालन चाहिँ कसरी भइरहेको छ त्यो सम्बन्धी चाहिँ हाम्रो चाहिँ अभिलेखीकरण भइरहेको छ।
अब यो यहाँहरूले गर्नुभएको काममा स्थानीय सरकारले, गाउँपालिकाले कस्तो काम गरेको छ?
गाउँपालिकाले यो आदिवासी अब समुदायलाई भनेर नै कार्यक्रमहरू त केही ल्याएको जस्तो चाहिँ लागेन सर। तिन गाउँले सेवा समाज भयो, पाँच गाउँले थकाली सेवा समाजहरू भयो, आदिवासी जनजाति महासङ्घहरूबाट चाहिँ कार्यहरू भइरहेको छ। मागहरू केही पढ्यो भने चाहिँ त्यसरी चाहिँ त्यो समाजबाट चाहिँ उठाउने चाहिँ गरिरहेको छ।
अब हाम्रा प्राकृतिक सम्पदाहरू, अन्य भूगोलीय सम्पदाहरू, तिनीहरूको संरक्षणका लागि, तिनीहरूको मर्मतका लागि, तिनीहरूको प्रवर्धन र प्रचारका लागि सरकारको पनि दायित्व होला। सरकारले केही गरेका छ कि छैन?
सरकारबाट चाहिँ त्यस्तो चाहिँ हाम्रोमा चाहिँ छैन सर।
अब हामीले यस्तो यस्तो काम गर्दैछौँ, यसमा स्थानीय सरकारको सहयोग चाहियो भनेर लबिङ त गर्नु पर्यो नि, होइन? जनजातिहरूको प्राकृतिक स्रोत साधनमा कस्तो पहुँच, कस्तो व्यवस्थापन छ त्यहाँ?
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने जनाले उहाँहरूकै नियमअनुसारले नै गरिन्छ सर।
प्राकृतिक स्रोत साधनहरूमा सहभागिता गराउने, तिनीहरूको बाँडफाँडमा सहभागिता गराउने त्यस्तो काम हुन सक्दैन?
यो मिटिङहरू तिनीहरूमा चाहिँ गरिन्छ, तर जनजातिको हिसाबले चाहिँ गरिन्न सर। यो गाउँको उपभोक्ता समिति, वन उपभोक्ता समिति, उपसमिति त्यस्तोमा त्यो मार्फत चाहिँ गरिन्छ सर।
यो जैविक विविधताको लागि, त्यसै गरी दिगो यसको व्यवस्थापनका लागि केही त्यस्ता कामहरू भाषण छैनन्?
हामी चाहिँ गाउँ तहबाटै अब अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको नियमहरू चाहिँ भइहाल्यो, त्यही माथि पनि हामी गाउँमा तहबाट नै संरक्षणको कार्यहरू चाहिँ गरिरहेको छु। अब कुनै कि जस्तो कि अब यो हिउँदको महिनामा चाहिँ हामीले यो वन जङ्गलहरू उपभोग गर्न पाउने त्यस्तोहरू भने तापनि अब कुन उपभोग गर्ने, कस्तो खालको अब सुकेको काठ दाउराहरू नि कस्तो कुन ठाउँबाट ल्याउने, कसरी ल्याउने त्यो भनेर चाहिँ हामी गाउँ स्तरबाट नै नियमहरू बनाउँछौँ। त्यसरी नै संरक्षण गर्ने, उपभोग गर्ने गरिरहेको छ।
गाउँको जुन चल्दै आएको रीतिथिति अनुसारको, नियमअनुसारको काम गर्न सजिलो भएको छ कि छैन? वा
सरकारी, हजुर, सरकारी नियमअनुसार त चल्नु नै पर्ने गर्छ नि। गाउँबाट नै, गाउँ मार्फतबाट नै नियमहरू बनाएर चल्दा चाहिँ अलिक सजिलो, अझै सजिलो भएको छ।
गाउँबाटै बनाइने नियमहरू, अब पुर्खाहरूले बनाउँदै आएका नियमहरूलाई पनि अहिले पछ्याएको छ?
हजुर हजुर, यो चाहिँ हाम्रो चाहिँ निरन्तर दिइरहेको छ सर।
कस्तो हुन्छ त्यो?
यो चाहिँ अब वन जङ्गल कसरी उपभोग गर्ने, अब यो सिँचाइको लागि पानीहरू उपभोग कसरी गर्ने, कुन महिनामा हाल्ने, कहिले हाल्न पाउने नपाउने, कुन बारमा कसले हाल्ने, कुन समयले हाल्ने, अनि वन चाहिँ कुन वर्षमा कुन वनमा जाने, त्यस्तो भन्ने नियमहरू चाहिँ गाउँ मार्फतबाट नै बनाउँदैछ हामी।
अब गाउँघरमा चल्दै आएको नियम अनुसारको अगुवा बनाउने, अगुवाले भने अनुसारको काम गर्ने त्यस्तो हुन्छ कि हुन्न?
खास चाहिँ मुख्य प्रथा नै हुन्छ त।
मुख्य प्रथा कस्तो हो यो? मुख्य
त्यो माथि गाउँ सञ्चालनको लागि चाहिँ मुख्य नियमहरू बनाउने चाहिँ हाम्रो मुख्य प्रथाबाट नै गरिन्छ सर। त्यसमा चाहिँ अब गाउँ मुखियाले चाहिँ अब कहाँ के समस्याहरू पहिलाउने नि भयो, अनि यस्तै अब यो वन उपभोगको नियमहरू बनाउने, खेतीबारीहरूको कुन कुन समयमा के लगाउने, कसरी त्यो भन्ने नियमहरू चाहिँ सबै गाउँ मुखियाको मार्फतमा नै बनाइन्छ सर।
अब जैविक उत्पादनहरू र तिनीहरूको उपभोग हामीले पहिलेदेखि गर्दै आएको र अहिले पनि त्यस्तै छ कि केही परिवर्तन भएको छ वा केही समस्या छन्?
केही वनस्पतिहरू त्यस्तोहरू अब नयाँ नयाँ सम्म त्यो यो जलवायु परिवर्तन अनुसारको अब नयाँ नयाँ यो वनस्पति रुख बिरुवाहरू लगाउने तिनीहरू कार्यहरू त हुने नै भयो।
मात्र होइन पुरानै जैविक एक हाम्रो पुरानै अनुसारले नै चलिरहेको छ।
खानपानलाई सघाउने खेतीपाती त्यो अनुसारको रहन सहन छ कि छैन?
त्यो चाहिँ छ तर कमी चाहिँ हुँदै गएको छ। तर पहिला चाहिँ अब यो उवा फापोहरू चाहिँ बढी लगाइन्थ्यो भने उहाँबाट यो अन्न बाली त्यस्तोहरू चाहिँ बढी लगाइन्थ्यो। अहिले चाहिँ यताबाट हटेर अहिले चाहिँ तरकारी बारी त्यस्तोहरूमा नै अलिक विस्तार भएको र हाम्रो चाहिँ यो स्याउ हाम्रो चाहिँ यो गाउँ चाहिँ गठाउँ चाहिँ यो स्याउ उत्पादनमा चाहिँ बढी आश्रित हुने भएकोले स्याउले गर्दाखेरि अरू बाली चाहिँ घट्दै गएको छ।
हस् संजोग सर, मुस्ताङबाट सम्पर्कमा रहनुभयो, अलिकति केही कुराकानी गरिदिनु भयो, धेरै धेरै धन्यवाद छ।
हस् सर, हस्
ल, रातो बत्ती बल्यो, आजका लागि समय सकिएको संकेत गरिसक्नु भएको छ हाम्रा प्राविधिक साथी अरविन्दले। कार्यक्रम साइनोको आजका लागि प्रस्तुति यति नै। अर्को साता शनिबार पुनः यही समयमा फेरि भेटौँला। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझावहरू रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्साङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने सबै पाहुनाहरू निफिन र साइनो परिवारलाई धेरै धेरै धन्यवाद। म अर्जुविष्ट सल्यानी वजेल पढ्छु, नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासङ्घको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसिआईको आर्थिक सहयोग, नेपिन र वाइएईको सहकार्य रहेको छ।